बिस्मिल्लाहिर रहमानिर रहीम। कहाँ तक पहुँचे वह, कहाँ से बाकी है। हैं अच्छा, ईमान बसी थे या मुरक्कब। अब एक मसला लिख लो, तस्दीक कल्बी और इकरार बिल लिसान के मुतालिक एक अहम मसला है। नंबर एक, अगर इकरार बिल लिसान का मौका ही नहीं मिला यानी तस्दीक दिल में आने के बाद जबान से इकरार करे उससे पहले, किसी का बोलना खत्म हो गया बाज मरतबा कोई हादसा होता है, सर में चोट लगती है और इंसान की कुव्वत गोयाई ख़त्म हो जाती है। बाज मरतबा कोई हादसा होता है और आदमी गूंगा बन जाता है। या ये कि तस्दीक के बाद इकरार से पहले इंतकाल हो गया, तस्दीक के बाद जबानी इकरार से पहले इंतकाल हो गया, तो इस इंसान को अपनी ज़िंदगी में जबान से इकरार का मौका ही नहीं मिला इसलिए वो आदमी माजूर है। और सिर्फ तस्दीक कल्बी मोतबर है, और वो ईमान वाला समझा जाएगा दूसरा मसला, एक आदमी को दिल में तस्दीक हासिल हुई जबान से इकरार का मौका भी मिला, लोगों ने उससे कहा भी, कि जबान से कलमा पढ़ लो ये ज़रूरी है, उसके बावजूद उसने ज़बान से इकरार नहीं किया, बिल इत्तिफाक उसका ईमान मोतबर नहीं है। और ऐसा शख्स दायमी जहन्नमी है। क्योंकि उसको ज़बान से इकरार का मौका मिला था, اور عناد اور دشمنی میں کفر کو اختیار کیا، عناد اور دشمنی میں کفر کو اختیار کیا، کلمے کا اظہار نہیں کیا، تیسرا مسئلہ ایک آدمی کو دل میں تصدیق حاصل ہوئی اقرار باللسان کا موقع ملا لیکن خود اس نے اقرار نہیں کیا، اور کسی نے اس کو کہا بھی نہیں کہ بھائی زبان سے اقرار کرو، اس شخص کے بارے میں جمہور اہل سنت محدثین فرماتے ہیں کہ یہ بھی مومن نہیں ہے، دائمی جہنمی ہے، البتہ حضرت امام ابو حنیفہ رحمۃ اللہ علیہ امام ابو منصور ماتوریدی رحمۃ اللہ علیہ فرماتے ہیں ایسا آدمی فیما بینہ و بین اللہ مسلمان ہے، دائمی جہنمی نہیں ہوگا، کتاب الایمان میں ایک حدیث کا ٹکڑا ہے، اخیر میں اللہ تعالی ارشاد فرمائیں گے کہ جس کے دل میں رائی کے دانے کے برابر ایمان ہو اس کو جہنم سے نکالو، یعنی خلاصہ کیا اس حدیث شریف کا کہ سب ایمان والے جہنم سے نکل کر کے آ جائیں گے جنت میں، اب ظاہر میں کوئی بھی ایمان والا باقی نہیں رہا، اخیر میں باری تعالیٰ فرمائیں گے کہ جس کے دل میں رائی کے دانے کے برابر بھی ایمان تھا ان کو جہنم سے نکالو اور جنت میں بھیج دو۔ اس حدیث شریف سے امام صاحب کا استدلال ہے کہ حضرت امام ابو حنیفہ رحمۃ اللہ علیہ فرماتے ہیں کہ اگرچہ اس نے خود سے اقرار باللسان نہیں کیا، کسی نے کہا بھی نہیں اور خود بھی نہیں کیا، لیکن اس کے دل میں تصدیق تھی، اسی لیے یہ آدمی انشاءاللہ دیر سویرے جہنم سے نکل کر کے جنت میں آئے گا اور اس کو اللہ تعالیٰ دائمی جہنمی نہیں بنائیں گے۔ یہ تین اہم مسائل ہو گئے تصدیق قلبی اور اقرار باللسان کے سلسلے کے اندر۔ اب چند گمراہ فرقوں کے عقیدوں کا تعارف بھی سمجھ لو، یہ بھی بڑا اہم اور نازک مسئلہ ہے۔ لاؤ پرچہ، آپ نے زیروکس کروا لی؟ जेरोक्स करवा लेते तो अभी सीधा अंदर से पढ़ लेते। एक फिरका है मुर्जिया, ये अल इरजाऊ से मुश्तक है, जिसके माने आते हैं मुलतवी करना, मौखर करना, इससे है मुर्जिया। इस फिरके को मुर्जिया फिरका इसलिए कहते हैं कि वो अमल को ईमान से मौखर करते हैं, इसलिए इस फिरके का नाम फिरके मुर्जिया रखा गया है। किताबुल ईमान के अंदर अक्सरुल अक्सर अबवाब के बारे में ये है कि इमाम बुखारी ने फिरके मुर्जिया की तरदीद में ये बाब कायम किए हैं, अक्सरुल अक्सर अबवाब। इस फिरके का वजूद दूसरी सदी हिजरी के अवाइल में हुआ और इस फिरके के वजूद में आने का मकाम है बसरा। इस फिरके के अकाइद में से बड़े बड़े अकीदों में एक अकीदा है ईमान बगैर अमल के महज कलिमे शहादत का नाम है, कि कलिमे शहादत पढ़ने से ईमान हो जाता है, अमल की कोई ज़रूरत नहीं, सिर्फ तस्दीक के कल्ब ही काफ़ी है। दूसरा अकीदा है इस फिरके का ईमान के साथ इताअत का फ़ायदा होता है लेकिन गुनाह से कोई नुकसान नहीं होता। ईमान के बाद कोई आदमी गुनाह करेगा तो उससे कोई नुकसान नहीं होगा, इसीलिए इनके यहाँ कबीरा गुनाहों का इर्तिकाब करने वाला भी मगफूर है, उसकी भी मगफिरत हो जाएगी, अल्लाह के यहाँ वो पकड़ा नहीं जाएगा। इसी बात पर हज़रतुल उस्ताद मुफ्ती सईद साहब नवरल्लाहु मरकदहु फरमाते थे कि इस दौर में भी मुसलमानों की एक बड़ी तादाद मुर्जिया ज़हनियत वाली है, हर गुनाह बेधड़क करते हैं और ये समझते हैं कि अल्लाह माफ़ कर देंगे। होया कि इस फिरके की अमलन इताअत करने वाले अफराद इस दौर में बहुत पाए जाते हैं। तीसरा अकीदा है कुफ्र के साथ कोई अमल मकबूल नहीं और ईमान के साथ कोई अमल मुजिर नहीं। दूसरा एक फिरका है करामिया, ये भी मुर्जिया की एक शाख है। इनकी वजह तस्मिया करामिया इसीलिए है कि मोहम्मद इब्न कर्राम की तरफ ये फिरका मंसूब है, इसीलिए इनको करामिया फिरका कहा जाता है। तीसरी सदी हिजरी के अंदर ये फिरका वजूद में आया खुरासान में। इसका बानी था अब्दुल्ला इब्न अल कर्राम सिजिस्तानी नीशापुरी, और ये मुशब्बहा और मुजस्समा फिरकों में से था। नूरुल अनवार तो आपने पढ़ी होगी, उसमें मुशब्बहा और मुजस्समा फिरकों के बारे में आता है कि ये लोग अल्लाह ताला के लिए जिस्म के कायल हैं और जो है अल्लाह ताला के जिन आज़ा का तस्किरा कुरान मजीद में आया है यदुल्लाहि फौका ईदीहिम वयबका वजहु रब्बिका यौम युक्शफु अन साक, तो उसको इंसानी आज़ा के साथ तशबीह देते हैं मुशब्बहा। ये अब्दुल्ला इब्ने कर्राम सिजिस्तानी निशापुरी 255 हिजरी में उसकी वफात हुई थी। करामिया की एक शाख है हकाइकिया, दूसरी शाख है तराइकिया और तीसरी शाख है इसहाकिया। इनके बड़े बड़े अकाइद में क्या है, नंबर एक ईमान के लिए इकरार बिल लिसान काफ़ी है, तस्दीक कल्बी की कोई ज़रूरत नहीं है, और कुफ्र के लिए भी इनकार बिल लिसान ज़रूरी है। दूसरा अकीदा है करामिया का ईमान न घटता है न बढ़ता है, एक ही हाल पर रहता है। तीसरा अकीदा है कबाइर का इर्तिकाब करने वाला कामिल ईमान वाला है, कबाइर के इर्तिकाब से ईमान नाकिस नहीं होता है। चौथा अकीदा है अम्बिया अलैहिस्सलातु वस्सलाम कसदन सगीरा और कबीरा दोनों गुनाहों का इर्तिकाब कर सकते हैं। पांचवा अकीदा है अल्लाह की बास सिफात का इकरार और बास सिफात का वो लोग इनकार करते हैं। ये करामिया फिरके के भी अकीदे इस जमाने के अंदर किसी न किसी शक्ल के अंदर लोगों में पाए जाते हैं। जैसे कि वो तफसीर है न, क्या नाम है, मौलाना मौदूदी साहब की, तफसीर जो है उनकी, क्या नाम उसका है, तफहीमुल कुरान। तो तफहीमुल कुरान में कई जगहों के ऊपर अम्बिया अलैहिस्सलाम से गलती की बातें लिखी गई है। उस पर बाकायदा अलग से एक किताब भी छपी है, तफहीमुल कुरान का एक तहकीकी जायजा दारुलूम देवबंद से शाये हुई है। उसमें वो तमाम मकामात की निशानदेही की गई है कि कहाँ कहाँ अम्बिया अलैहिस्सलाम के बारे में ऐसी गलत बातें लिखी गई है। तीसरा फिरका है मोतज़िला और उसी के करीब है कदरिया। इनका नाम मोतज़िला इसलिए रखा गया कि एतज़ाल यानी अलाहिदगी उन्होंने इख्तियार कर ली थी। हज़रत अली रदी अल्लाह ताला अन्हु के ज़माने में जब हज़रत अबू मूसा अशअरी और हज़रत अम्र बिन आस रदी अल्लाह ताला अन्हुमा को हकम बनाया गया और उनके हकम होने पर जो फैसला करे वो बात आई, तो इस गिरोह ने एतज़ाल इख्तियार कर लिया कि नहीं, हम इस फैसले को मानेंगे नहीं। तब से इनका नाम मोतज़िला बन गया। तो अहलुस सुन्ना वल जमात, असल तो खवारिज है ये फिरका, खुरूज उन्होंने इख्तियार कर लिया था। तो अहलुस सुन्नति वल जमात के अकाइद से अलग हो जाने की वजह से उनको मोतज़िला कहा जाता है। इस मोतज़िला फिरके का वजूद दूसरी सदी हिजरी के अवाइल में हुआ और इनका वजूद बसरा में हुआ। इस फिरके का बानी है वासिल इबन अता, उसकी विलादत 80 हिजरी में हुई, वफात 131 हिजरी में हुई। इस मोतज़िला और कदरिया के बुनियादी अकाइद में पहला अकीदा ये है कि मजहब की बुनियाद अक्ल के ऊपर है। उन्होंने अक्ल को नक्ल पर तरजीह दी है, इसीलिए इमाम बुखारी रहमतुल्लाह अलैह जा बजा इन पर रद्द करेंगे कि भाई मजहब के अंदर नक्ल असल है, अक्ल ताबे है। और ये फिरके वाले ये मानते हैं कि नहीं, अक्ल असल है, नक्ल के ऊपर राजे हैं। वो लोग अक्ल के खिलाफ कतईयात में भी तावील करते हैं और जन्नियात का इनकार कर देते हैं। दूसरा, अल्लाह ताला के अफ़आल को बंदों के अफ़आल पर कयास करते हैं, जैसे बंदों के अफ़आल ऐसे अल्लाह के अफ़आल। बंदों के अफ़आल के अच्छे और बुरे होने की बुनियाद पर अल्लाह ताला के अफ़आल पर अच्छे और बुरे होने का हुक्म लगा देते हैं। नंबर तीन, खल्क और कसब में कोई फ़र्क नहीं कर पाते। नंबर चार, अल्लाह की सिफात का इनकार करते हैं। नंबर पाँच, दुनिया और आखिरत में रुयते बारी का इनकार करते हैं। हालांकि हम कहते हैं कि आखिरत में बारी ताला की ज़ियारत नसीब होगी। इमाम इबन माजा ने अपनी किताब की शुरुआत जो की है सुन्नत के बाब से, तो वहाँ सुन्नत के बाब के अंदर वहाँ फिर वो अलग अलग बाब लाएंगे, उसमें रुयते बारी ताला के बारे में भी मुस्तकिल बाब लाएंगे। तो वहाँ उनका मकसद ही यही है कि जो लोग खवारिज फितने के लोग, मोतज़िला कदरिया लोग अल्लाह ताला की रुयत का इनकार करते हैं उनके ऊपर वो रद्द करते हैं, और कई हदीसों से वो साबित करेंगे कि आखिरत में बारी सुबहानहू व ताला की रुयत और दीदार होगा। बुखारी शरीफ में भी इस तरह की रिवायतें आएगी कि आखिरत में बारी ताला की रुयत होगी बंदों को, और ये फिरके के लोग मना करते हैं। नंबर पाँच, छः, ये तकदीर के मुनकिर है। नंबर सात, बंदे अपने अफ़ाले इख्तियारी के खुद खालिक हैं, حالانکہ ہمارا عقیدہ ہے کہ افعال اختیاریہ ہو غیر اختیاریہ ہو اس میں بندہ تقدیر کا پابند ہے. ان کے مذہب کے پانچ اصول ہیں، نمبر ایک عدل، نمبر دو توحید، نمبر تین نفاذ وعید، نمبر چار منزلتم بین منزلتین، نمبر پانچ امر بالمعروف اور نہی عن المنکر. نبی کریم صلی اللہ علیہ وسلم نے ایک حدیث میں فرمایا، قدریہ اس امت کے مجوسی لوگ ہیں، ان کو نبی کریم صلی اللہ علیہ وسلم نے اس امت کا مجوس قرار دیا. ایک چوتھا فرقہ ہے جہمیہ، امام بخاری نے باقاعدہ ایک کتاب قائم ہے، کتاب الرد علی الجہمیہ، آخر کے اندر آئے گی. اس فرقے کا بانی تھا جہم ابن صفوان، اس کی طرف نسبت کرتے اس کو فرقہ جہمیہ کہا جاتا ہے. اس کا وجود بنو امیہ کے دور میں ہوا. یہ سمرقند کا رہنے والا تھا، یہودی تھا، جہم بن صفوان، اور جبریہ میں سا 128 ہجری میں مرو شہر میں اس کو قتل کر دیا گیا. اس فرقے کے عقیدوں میں ایک عقیدہ ہے کہ ایمان کے لیے صرف تصدیق منطقی کافی ہے، تصدیق منطقی بھی ان کے یہاں کافی ہو جاتی ایمان کے واسطے، یعنی توحید اور رسالت کی معرفت یعنی پہچان ہو جائے گی تو بھی آدمی ایمان والا کہا جائے گا. تصدیق قلبی، اقرار باللسان، عمل بالارکان کی کوئی ضرورت نہیں ان کے یہاں. تو پھر اس میں ایک مسئلہ ہے کہ کبائر کا ارتکاب کرنے والوں کا حکم، تو مرجیہ اور کرامیہ کے نزدیک گناہ کبیرہ سے کوئی نقصان نہیں ہوتا ہے. خوارج مانتے ہیں کہ گناہ کبیرہ کی وجہ سے انسان ایمان سے داخل ہو کر کفر میں چلا جاتا ہے، اور معتزلہ اور قدریہ یہ کہتے ہیں کہ گناہ کبیرہ کی وجہ سے انسان ایمان سے تو نکل جائے گا لیکن کفر میں داخل نہیں ہوگا. ان کی یہاں منزلتم بین المنزلتین ہیں کہ ایمان سے نکل جائے گا کفر میں نہیں جائے گا. یہ ہو گئی منزلتم بین المنزلتین جس کے معتزلہ اور قدریہ قائل ہیں. تو یہ چند فرقوں کے مختصر عقیدے اور تعارف ہے، چونکہ بخاری شریف میں جا بجا ان کے اوپر رد آئے گا. حضرت امام بخاری رحمۃ اللہ علیہ کو اپنے زمانے کے اندر ان سے سابقہ پڑا، اسی لیے جو ہے آپ نے یہ کارنامہ انجام دیا. تالیف کے پس منظر کے اندر آپ کو جو باتیں لکھوائی گئی بتائی گئی تھی کہ بھئی اس کتاب کی تالیف کا مقصد کیا، اس میں ایک بات یہ بھی آئی تھی کہ حضرت امام بخاری رحمۃ اللہ علیہ کے زمانے کے اندر، حضرات محدثین کے زمانے کے اندر کچھ گمراہ فرقے وجود میں آئے اور غلط غلط عقائد اور غلط غلط نظریات ان کے وجود میں آئے، لہذا بہت ضروری سمجھا گیا کہ ان کے غلط عقیدوں اور غلط نظریات کے اوپر رد کیا جائے اور امت کو آگاہ کیا جائے کہ ان کے یہ عقائد غلط ہے اور یہ عقیدہ صحیح نہیں ہے، یہ عقیدہ صحیح ہے، اس کی رہنمائی کرنے کی بھی بڑی سخت ضرورت تھی. تو یہ بھی آپ کی تالیف کے مقاصد میں سے ایک بنیادی مقصد ہے، باطل فرقوں کے عقیدوں پر رد کرنا. اسی لیے کتاب الایمان میں جا بجا وہ رد کریں گے، اور وہاں ہر باب پر جو آئے گا اس میں مرجیہ کی تردید ہے، معتزلہ کی ہے، خوارج کی تردید ہے. اور اس سے ایک بات یہ نکلی کہ غلط عقیدوں اور گمراہ فرقوں کی تردید کرنا یہ بھی ایک اہم ترین دینی کام ہے، یہ بھی ایک اہم ترین دینی کام ہے کہ امت کو غلط عقیدے والوں سے بچایا جائے. اسی لیے کہ لوگوں کو غلط عقیدوں کی اگر ہم وضاحت نہیں کریں گے تو لوگوں کو پتہ ہی نہیں چلے گا غلط عقیدہ کیا ہے اور صحیح عقیدہ کیا ہے. ہر ایک آدمی مصلحت پسند ہو کہ بھائی حکمت مصلحت، حکمت مصلحت، تو پھر لوگ غلط عقیدوں میں پھنستے چلے جائیں گے. اسی لیے یہ بھی دین کی اہم ترین خدمت ہے کہ غلط عقیدوں کی طرف رہنمائی کی جائے، ताकि लोग गलत अकीदों से अपने आप को बचाएं और सही अकीदों की तरफ रहनुमाई की जाए ताकि लोग सही अकाइद को अपनाने वाले बने। लिहाजा ये जो चंद फिरकों का तारुफ है ये आपके जहन के अंदर महफूज होना चाहिए, तो आपको वक्त पर समझ में आएगा कि यहाँ मुर्जिया की तरदीद कैसे हो रही है, यहाँ कर्रामिया की तरदीद कैसे हो रही है, यहाँ मोतज़िला की तरदीद कैसे हो रही है, यहाँ कदरिया और खवारिज की तरदीद कैसे हो रही है। अब जहाँ तरदीद करनी है वहाँ अगर पूरे फिरके का तारुफ और पस मंज़र बयान करने जावे तो तरदीद कैसे करेंगे। इसीलिए पहले से इनके अकीदे और उनका तारुफ आपको जहन में हो ताकि वक्त के ऊपर उनकी तरदीद आपको समझ में आए कि भाई यहाँ मुर्जिया की तरदीद हो रही है तो क्यों हो रही है, मोतज़िला की तरदीद हो रही है तो क्यों हो रही है, किस बुनियाद पर हो रही है। इसलिए ये तारुफ ज़बानी याद होना, जहन में नशीन होना बहुत ज़रूरी है मुख्तलिफ अबवाब को समझने के वास्ते। इसके बाद क्या उन्वान है, हाँ अल ईमानु यजीदु व यनकुसु, यहाँ बहुत मुख्तसर समझ लो क्योंकि खुद इमाम बुखारी रहमतुल्लाह अलैह तर्जमतुल बाब में उसको ला रहे हैं। नंबर एक, बाज़ मुहद्दिसीन की राय ये है ईमान में इजाफा भी होता है और कमी भी होती है। ईमान में इजाफा भी होता है, ईमान में कमी भी होती है। नोट, बाज हजरात ने इसको हकीकत पर महमूल किया है, कि ईमान की हकीकत में इजाफा भी होता है और ईमान की हकीकत में कमी भी होती है। ईमान की हकीकत में इजाफा होता है और ईमान की हकीकत में कमी भी होती है। नंबर दो, इमाम अबू हनीफा रहमतुल्लाह अलैह और मुतकल्लिमीन की राय ये है कि ईमान में कमी ज्यादती नहीं होती। नोट नंबर एक, हकीकी माना के एतबार से ईमान में कमी बेशी नहीं हो सकती, क्योंकि मोमन भी ही यानी जिन पर ईमान लाना है वो महदूद और मुतायन हैं। इसलिए उनमें कमी बेशी का इम्कान नहीं है। नोट नंबर दो, ईमान में कैफियत यकीन और आमाल के एतबार से कमी बेशी हो सकती है। नंबर तीन, इमाम अबू हनीफा और मुतकल्लिमीन ये फरमाते हैं ईमान का महल कल्ब है, दिल है। और कल्ब में सिर्फ तस्दीक होती है, मालूम हुआ ईमान बसीत है। नंबर चार, जब कुरान मजीद का नुजूल हो रहा था तब मोमन बिही में कमी बेशी होती थी, जब कुरान का नुज़ूल मुकम्मल हो गया है शरीयत मुकम्मल हो गई तो मोमन भी महदूद और मुतायन हो गया, उसमें कमी बेशी का कोई इम्कान नहीं रहा। नंबर पांच, नफ्से ईमान, जिसको ईमान मुंजी से भी ताबीर कर सकते हैं, मीम नून जी मिया, यानी जिस ईमान पर नजात मिलती है उसमें कोई कमी बेशी नहीं होती। नंबर छः, नुसूस में कैफियत शिद्दत ज़ौफ के एतबार से कमी बेशी की बात मिलती है, जिसका ताल्लुक कामिल ईमान से है। اور کامل ایمان میں کمی بیشی کے سب قائل ہیں. ساتویں نمبر، اگر گہری نظر سے دیکھا جائے تو یہ اختلاف بھی صرف ایک لفظی بحث ہے. اس لیے کہ اگر ایمان سے تصدیق قلبی مراد ہے تو کمی بیشی تو ہو ہی نہیں سکتی. اور اگر ایمان سے اطاعت اور فرما برداری مراد ہے تو اعمال میں تو کمی بیشی ہوتی رہتی ہے. لہذا نتیجہ یہ نکلا کہ جو حضرات یہ کہتے ہیں کہ ایمان میں کمی بیشی نہیں ہوتی، یعنی نفسی ایمان میں، اور جو حضرات کہتے ہیں کہ ایمان میں کمی بیشی ہوتی ہے یعنی اعمال اور کیفیت میں، تو یہ اختلاف بھی حقیقت میں کوئی اختلاف نہیں رہا ہے. اب ایک عنوان باقی رہ گیا، انا مؤمن انشاءاللہ. یہ مسئلہ بھی سمجھنا بہت اہم ہے، چونکہ انشاءاللہ کی بھی فراوانی ہے. دیکھو، ایک بنیادی مسئلہ انشاءاللہ کے بارے میں ذہن میں رکھو. آدمی کو کسی کام کے کرنے کا ارادہ ہو تو ہی انشاءاللہ بولے. اگر کسی کام کے کرنے کا ارادہ نہ ہو تو انشاءاللہ بولنا جائز ہی نہیں. جیسے کہ عام متن لوگ ٹالنے کے لیے انشاءاللہ کہتے ہیں، تو یہ ٹالنے کے لیے انشاءاللہ کہنا تو بالکل جائز نہیں. جیسے کوئی آپ کے پیچھے پڑ گیا کسی کام کے لیے، یہ کام آپ کو کرنا ہے کرنا ہے کرنا ہے، اور آپ کو کرنا نہیں ہے تو آپ نے کہہ دیا انشاءاللہ کریں گے، تو یہ ٹالنے کی نیت سے انشاءاللہ ہوا، یہ تو جائز ہی نہیں. اب یہ جملہ انا مؤمن انشاءاللہ، انا مؤمن انشاءاللہ، اس کا کیا حکم ہے، مسئلہ کیا ہے؟ نمبر ایک، زمانے حال میں تردد کی وجہ سے انشاءاللہ بڑھانا جائز نہیں ہے. یعنی ابھی جس وقت آپ یہ جملہ بول رہے ہو، زمانے حال، اس میں آپ کو تردد ہے، اسی لیے آپ نے انشاءاللہ کہا، یہ تو جائز ہی نہیں ہے. تو زمانے حال میں تردد کی وجہ سے انشاءاللہ اگر کسی نے بڑھایا تو یہ تو جائز ہی نہیں ہے. نمبر دو، مستقبل کے اعتبار سے کسی نے انشاءاللہ بڑھایا ہے، انا مؤمن انشاءاللہ، یعنی مستقبل کے اعتبار سے، تو جمہور کے نزدیک یہ جملہ جائز ہے، صرف امام ابن تیمیہ رحمۃ اللہ علیہ اس کو ناجائز کہتے ہیں. نمبر تین، لفظ انشاءاللہ بطور تبرک بولنا بالاتفاق جائز ہے. انا مؤمن انشاءاللہ صرف تبرک کے طور پر یہ جائز ہے. بہت سے لوگ نکاح میں بھی بطور تبرک بولتے ہیں، ان سے نیت کرانے کہ بھائی کس نیت سے انشاءاللہ بول رہا ہے، واضح کر ورنہ گڑبڑ ہو جائے گی. بادشاہ جگہوں پر ایسا رواج ہے، نکاح میں قاضی صاحب پوچھتے ہیں نا، آپ نے نکاح قبول کیا؟ تو کہتے ہیں انشاءاللہ میں نے نکاح قبول کیا. انشاءاللہ کا ایسا غلبہ ہوتا ہے بعض لوگوں پر، تو وضاحت کرا لینی کہ بھائی انشاءاللہ بولنے کا مقصد کیا تھا تمہارا. پڑھیے، یہ جو چند بنیادی باتیں جو آپ کو نوٹ کرائی گئی، تو اس کا اہم ترین مقصد یہ ہے کہ آپ اس کو اچھی طرح ذہن نشین کر لیں، یہ اس کا بنیادی مقصد ہے، چونکہ اس کی بار بار ضرورت پیش آتی رہے گی، اس وجہ سے اس کو آپ معمولی نہ سمجھیں. یہ طویل طویل بحثوں کا خلاصہ ہے اتنی چیزوں کے اندر، اور اس کو اچھی طریقے سے ذہن نشین کرنے کے بعد جو چیز سمجھ میں نہ آئی ہو وہ آپ پوچھ بھی لیں. چونکہ اب ماشاءاللہ آپ دور حدیث میں ہیں، تو اردو عبارت تو سمجھنے کے قابل ہو ہی گئے ہیں کم سے کم درجے میں، اس لیے اس کو باقاعدہ الگ سے سمجھانے کی ضرورت نہیں. پھر بھی اگر سمجھ میں نہ آیا ہوگا سمجھا دیں گے، لیکن آپ اس کو اہمیت سے سمجھ لیں اچھی طریقے سے.